Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 RX 2.7 MHz. यसपालि 2,04,000 बढी मतदाता 263 मतदान केन्द्र रहने
उम्मेद्वारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन सुरक्षा अङ्ग थप चलाखो हुनुपर्नेमा जोड
दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता प्रहरीको नियन्त्रणमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौसनको हत्यामा संलग्न भएको आरोपमा 5 जना पक्राउ
र 19 वर्ष मुनिको युथ एसिया कप क्रिकेटको सेमी फाइनलमा प्रवेश साबिक विजेता भारत बाहिरियो हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु राउत र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा निर्वाचनमा मत बदर हुन नदिन र यसबारे चेतना फैलाउन भन्दै सुर्खेतको वीरेन्द्रनगरमा नमुना मतदान गरिएको छ कार्यक्रममा सुर्खेतका जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले मङ्सिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्बन्धी गतिविधिलाई चुनाव मैत्री बनाउने प्रतिबद्धता जनाउनु भएको छ जिल्ला स्थित पत्रकारहरूले वैशाख 31 भएको स्थानीय तह निर्वाचनमा समाचार सङ्कलनका लागि असहज भएको गुनासो गरेपछि निर्वाचन अधिकारी थापाले यसपटकको निर्वाचनमा पत्रकारलाई चुनाव सङ्कलनका लागि सहजता प्रदान गर्ने बताउनु भएको छ जिल्ला निर्वाचन कार्यालयले गरेको अन्तर्क्रियामा सहभागी पत्रकारहरूले निर्वाचनको मतपरिणाम सम्बन्धी जानकारी छिटो छरित रूपमा दिने व्यवस्था गर्न आग्रह गरेका छन् निर्वाचन अधिकारी थापाले निर्वाचनका समयमा निर्वाचन आयोगले पत्रकारहरूका लागि जारी गरेको आचार संहिताका विषयमा गम्भीर भएर पालना गर्न पनि आग्रह गर्नुभएको छ थापाले स्थानीय तह निर्वाचनमा जिल्लाका 184,400 मतदाता रहेकोमा यसपटक 204,577 मतदाता रहेको जानकारी दिनुभएको छ प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाभर 138 मतदान स्थल र 263 मतदान केन्द्र रहेका छन् निर्वाचनमा मतदान गर्ने तरिकाबारे मतदातालाई प्रशिक्षण दिन निर्वाचन कार्यालयबाट मतदाता शिक्षा कार्यकर्ता परिचालन भइसकेका छन् थापाले एउटा मतदान केन्द्रमा 1,060 जना मतदाता रहने भन्दै प्रत्येक मतदान केन्द्रमा 1 जना मतदाता शिक्षा कार्यकर्ता खटाइने बताउनुभयो
प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेद्वारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिनका लागि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ बाँकेको नेपालगञ्जमा भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा प्रमुख र स्थानीय सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो घटना दोहोरिन नदिन गम्भीर हुन सुरक्षा निकायलाई आग्रह गर्नुभयो प्रधानमन्त्री देउवाले स्वतन्त्र निष्पक्ष र भयरहित चुनावका लागि सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको भन्दै चुनावमा खतरा पुर्याउने सम्भावित समूहलाई गतिविधि नियन्त्रण गर्ने काम खरो उत्रिन आग्रह समेत गर्नुभयो
हालै क्षेत्र अन्तर्गत निर्वाचन प्रक्रियाले दखल पुर्याउने खालको उम्मेद्वार दक्षिण केही क्रियाकलापहरू भएको जानकारी आएको छ यस किसिमका क्रियाकलापहरू कसरी हुनु पुग्यो हाम्रो अनुसन्धान पद्धति सुरक्षा योजना कहाँनिर त्रुटि भयो त्योतर्फ म सबै सम्बन्ध निकायलाई गम्भीरतापूर्वक निर्देशन दिन चाहन्छु आगामी दिनमा यस किसिमको घटना नदोहोरियोस् भन्ने पनि चाहन्छु
उहाँले उम्मेद्वार र मतदाताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो भूगोलको अवस्था निर्वाचन आचार संहिताको पालना नहुनु लगायतका कारणहरू चुनावका लागि चुनौती रहेको भन्दै देउवाले यसपटक चुनावमा प्रभाव पर्न नदिन सबै पक्षलाई साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो
भौगोलिक विकटता विपद प्रभावित जिल्लाहरूमा मतदानका लागि संरचनाको अभाव आचार संहिताको पालना नगर्दा उत्पन्न हुन सक्ने समस्या बजेट व्यवस्था तथा निकासा खरिद प्रक्रिया बन्दोबस्तीको उपलब्धता र समय सीमा निर्वाचन सामग्री तोकिएको स्थानमा नपुगी अन्यत्र पुग्नु निर्वाचनमा खडिया कर्मचारीको मानवीय त्रुटि आचरण र कमजोर जस्ता निर्वाचन क्रममा आइपर्ने विविध व्यवस्थापकीय चुनौतीलाई समेत मध्यनजर गर्दै यस्ता चुनौतीको कारण निर्वाचन प्रभावित हुन नदिनतर्फ पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्ध सबैको सबैमा आग्रह
गृह सचिव मोहन कृष्ण सापकोटाले उम्मेदवारमाथि कुनै पनि खालको घटना हुन नदिन निर्देशन दिए पनि बारम्बार घटना भइरहेको भन्दै जिल्ला स्तरमा सुरक्षा योजनाको कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो। कार्यक्रममा निर्वाचन आयोगको आयुक्त सुधीर शाह, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अरियाल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल सेनाका बल अधिकृत रथी बलराम थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी लगायतको सहभागिता रहेको थियो।
दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बबई गाउँपालिका वडा नम्बर 5 32 वर्षका निमबहादुर डाङ्गीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। डाङ्गी नेकपाका राष्ट्रिय युवा जनस्वयंसेवकको रूपमा जिल्ला उपाध्यक्ष समेत रहेको जनाइएको छ। झुल्पामा माओवादी नेता एवं प्रतिनिधि सभा उम्मेद्वार वर्षमान पुन र रुकुममा माओवादी नेता एवं प्रतिनिधि सभा उम्मेद्वार जनार्दन शर्मालाई लक्षित गरी बम विस्फोट भएपछि दाङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ। प्रहरीले रोल्पा र रुकुममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको दावीसहित चुनाव सुरक्षाको लागि नेकपा कार्यकर्तामाथि दाङमा पनि निगरानी बढाएको जनाएको छ।
दुधको उत्पादन बढाउन किसानहरूले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले औँल्याएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको दुधको मूल्य श्रृङ्खला सरकारवाला परामर्श सम्बन्धी गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन्। उनीहरूले दुधको उत्पादन बढाउन सके कृषकको आयस्तर वृद्धि हुने भन्दै यसतर्फ कृषकहरू सजग हुनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा राष्ट्रिय दुध विकास बोर्डका सहायक कार्यकारी निर्देशक बाबुकाजी पन्तले दुधको उत्पादन बढाउन सकिने उपायका बारेमा कृषकहरूलाई जानकारी गराउनुभयो। गोष्ठीमा सुर्खेत सहित यस क्षेत्रमा आबद्ध कृषक अगुवा कृषक लगायतहरूको सहभागी समेत रहेको थियो। यसैबीच मैले नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहाललाई प्रदेश नम्बर 6 दुध उत्पादनको सम्भावना कस्तो छ भनी सोधेको छु।
यो अत्यन्त राम्रो प्रश्न सोध्नुभयो। यो चाहिँ आज मात्र हामी छलफलमा कुरा पनि गराएको थियौँ होइन। यो 6 प्रदेशमा चाहिँ विशेष गरी अब केही जिल्लाहरू त अत्यन्त टाढा पनि छन् होइन। जस्तै विशेष गरी अब सुर्खेत, जाजरकोट र दैलेखको कुरा बढी आउँदो रहेछ, छलफलमा पनि त्यही कुराहरू बढी भए। हुन त कालीकोटको कुरा पनि छ, अलि बढी टाढा भएको हुनाले त्यहाँको चाहिँ सम्भावना त्यहीँ गर्नुपर्ने हो कि भन्ने कुरा पनि आयो। अहिलेसम्म हामीले यो चाहिँ बिक्री वितरणमा आउने दुध चाहिँ 25,000 दैनिक भन्ने कुरा आयो। यहाँ 25,000 दैनिक चाहिँ उत्पादन यहाँ र खपत पनि यही हिसाबमा अहिले भइरहेको। तर फेरि के हो भने यो चाहिँ बजारमा आएको दुध हो फेरि, तर उत्पादन चाहिँ लगभग 50-60,000 उत्पादन छ। तर त्यो उत्पादन चाहिँ मार्केटमा आउने भन्दा बढी जसले बेच्न सक्दैन त्यो त आफैले उपभोग गर्छ नि, त्यो पनि उत्पादन त हो।
खपतमा चाहिँ कति हुँदो रहेछ?
खपतमा चाहिँ जम्मा 25,000 खपत भयो, त्यो चाहिँ मार्केटमै आयो त्यो दुध। बाँकी 25,000 चाहिँ जसले उत्पादन गर्छ त्यसैले गाउँमै खपत गर्ने भन्ने तथ्याङ्कले देखायो।
यस क्षेत्रमा यसको सम्भावना कस्तो छ?
यो सम्भावना चाहिँ अत्यन्त राम्रो छ, किनभने प्रदेश नम्बर 6 अब यो राजधानी पनि हुँदैछ एक नम्बर। दोस्रो कुरा, नजिकका जति पनि जिल्लाका मान्छेहरूको बसाइ सरेको क्रम पनि बढ्दो रूपमा देखियो र अत्यन्त व्यवस्थित सहर र टुरिस्ट एरिया पनि र आन्तरिकदेखि लिएर बाहिर टुरिस्ट सबै आउने र हरेक कुराले गर्दाखेरि अहिले होटेल व्यवसायहरू बढ्दै गएको र अझ त्योभन्दा पनि बढी यो दुग्ध पदार्थको उपभोग पनि समग्र देशभरि नै बढिरहेको, सबै कुरालाई मूल्याङ्कन गर्दाखेरि अत्यन्त आवश्यक छ।
अब कृषकहरूले के कुरामा ध्यान दियो भने धेरै चाहिँ यो उत्पादन लिन सक्छ?
अब यसमा चाहिँ के लाग्यो भने मैले यहाँको स्टडी गरेका थिएँ होइन, यहाँ साना ठुला गरेर 88 डेरी चाहिँ रहेछन्। यहाँ 88 पुर्खेत बजारमा मात्र 88 रहेछन् त्यो साना आउटलेटहरू। त्यसमा 25 चाहिँ विधिवत रूपमा राम्रै अलि व्यवसाय गर्ने कतै रजिस्टरै गरेर गरिएका डेरीहरू रहेछन् र यत्र चाहिँ उपभोग भइरहेको छ भने यसलाई अझ ब्रान्डेड गरेर जाने हो भने यति गर्दा पनि यहाँ प्याकेट दुधहरू रहन्छ, यहाँ सबै खुल्ला नै बिक्री वितरण हुँदो रहेछ। आइसक्रिम पनि मैले पाएन, यहाँ मिठाईहरू पनि मैले चाहिँ अलिकति पाएन। त्यस कारणले यी यावत कुराहरूले गर्दाखेरि चाहिँ सम्भावना अत्यन्त राम्रो छ, तर यसलाई के भने अलिकति व्यवस्थित रूपमा लानु पऱ्यो। औद्योगिक रूपमा हामीले लगियो भने यसलाई हुन्छ। जस्तै मैले आजै एउटा सुने, मैले सुर्खेत डेरी उद्योग भनेर चाहिँ पर आवर 2,000 क्यापेसिटी भएको डेरी चाहिँ लगभग रजिस्टर भएर अगाडि आउँदै रहेछ यहाँ, त्यो पनि एउटा सम्भावना राम्रो देखेरै आएको हो। र यसलाई चाहिँ अब किसानहरूले के गर्नु पर्यो भने यसरी उद्योग आउँदै गर्दाखेरि दुध त बढाउनु पर्यो र जुन निर्वाहमुखी पशुपालन छ त्यसलाई चाहिँ व्यवसायिकमूलक पशुपालन गर्नु पर्यो। त्यो भन्न खोजेको के हो भने मैले एउटा कसैले पालेको छ भने त्यसलाई 3-4 बनाउनु पर्यो, किन राम्रो हुन्छ भने एउटा त यसरी डेयरी उद्योगहरू आइरहेछ, अब अर्को कुरो कोलपुरमा पनि डिडिसीले त्यसको आफ्नो क्यापेसिटी बढाउँदैछ होइन, अनि त्यसपछि उतातिर कैलालीतिर जाने हो भने खप्तर डेयरी अलरेडी त्यहाँ छ होइन, कञ्चनपुरमा जाने भने पाठक डेयरी छ, उसले पनि दुध नपाइरहेको अवस्था छ, त्यसपछि धनगढीमा फेरि डिडिसीको अर्को आफ्नो डेयरी पनि छ। यी यावत कुराहरूले गर्दाखेरि सम्भावना अत्यन्त राम्रो छ। र यो सम्भावना किन पनि राम्रो छ भने हजुरले नै हेर्नुहोस्, तपाईँलाई धान लगाउनु भने वर्षको एकचोटि फल्ने हो, मकै एकचोटि फल्ने हो, फलफुल लगाउनु भने एउटा सिजन हो होइन, आलु पनि एउटा सिजन हो, तर दही यो दुध भनेको कसो दिनमा दुईचोटि तपाईँको हातमा पैसा पर्छ कि, अत्यन्त योभन्दा राम्रो व्यवसाय त के पनि छैन।
नगद रूपमा
तपाईँलाई हरेक कुरा, बिरामी हुँदाखेरि औषधि उपचार गर्नको लागि, छोराछोरीलाई स्कुलमा पढाउनको लागि फी तिर्नको लागि, अथवा तपाईँको दैनिक गुजारा चलाउनको लागि, योभन्दा महत्त्वपूर्ण कुरा, योभन्दा फलदायी कुरा अरू छँदै छैन। र यस्तो पेसालाई हामीले महत्त्व नदिएर अरू पेसातिर हामीले लाग्दाखेरि जति यसबाट फाइदा लिन सकिन्छ त्यसबाट सकिन्न। तर त्यसको लागि के हो भने मार्केटको सुरक्षा चाहिँ हुनु पर्यो भन्ने कुरा हो। यो क्षेत्रका किसानहरूले अब चाहिँ हामी कृषि व्यवसाय अन्तर्गतको यो पशुपालन गरेर हामी आफ्नो जीविका चलाउन सक्छौँ भन्ने कुराहरू सोचेर अगाडि बढ्नुभयो भने मैले यहाँको भविष्य अत्यन्त राम्रो देखेको छु।
अब यो देशभरिको स्थिति कस्तो छ यसको?
देशभरि के छ भने टोटल चाहिँ 17 लाख मेट्रिक टन दुध चाहिँ उत्पादन हुन्छ, भनेको दैनिक झनै 47 लाख लिटर जति उत्पादन हुन्छ। यो जति उत्पादन हुन्छ त्यति खपत भइरहेको छ, र यो लिन र फ्लस सिजन भन्छौँ हामी, दुध बढी हुने समय र कम हुने सिजन हो। बढी हुने समयमा चाहिँ लगभग 10-15% दुध बढी हुन्छ, त्यो चाहिँ हामी पौडो दुध बनाउने हुन्छ, त्यो चाहिँ विराटनगरमा डिडिसीको छ, चितवनमा छ, पोखरामा सुजलको छ, यो तिनवटा डेयरीमा लगेर पाउडर बनाउने हुन्छ, र दुध नपुगेको बेलामा त्यो पाउडर दुध प्रयोग गर्ने हुन्छ, र अहिलेपछि चाहिँ फेरि हामीलाई 10% दुध पुग्दैन तपाईँको लिन सिजनमा, र त्यो नपुगेको बेलामा चाहिँ अहिले बनाएको पाउडर दुध चाहिँ हामी प्रयोग गर्छौँ, र त्यसरी चाहिँ यसको मेन्टेन भइरहेको छ।
उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका महासचिव प्रहलाद दाहाल भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगरमा नमुना मतदान, उम्मेद्वारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर 2 उम्मेद्वार हृदयराम थानीले जनताको विकासको सपना पूरा गर्ने सामर्थ्य नेपाली कंग्रेससँग मात्रै भएको दावी गर्नुभएको छ। चुनावी प्रचार अभियानका क्रममा पञ्चपुरी 11 तातापानीमा भएको चुनावी सभामा कंग्रेस केन्द्रीय सदस्य समेत रहेका थानीले पश्चिम सुर्खेतको पूर्ण विकासको चाहना कंग्रेसले मात्रै पूरा गर्ने भन्दै यस्तो दावी गर्नुभएको हो। पछिल्लो 4 वर्षमा सुर्खेतकै मुहार फेरिने गरी विकास निर्माणको काम भएको भन्दै उहाँले भेरी र कर्णालीको दोभारमा रहेका तातापानी र घाटगाउँलाई तीर्थस्थलका रूपमा विकास गर्ने वचन दिनुभएको छ। यस्तै सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफ्नो क्षेत्रमा सञ्चार प्रणालीमा सुधार हुँदै आएको भन्दै विकास निर्माणका कामले तीव्रता पाएको जिकिर गर्नुभएको छ। विष्टले अघिल्लो चुनावका बेला तयार गरेको विकासका खाकाले मूर्त रूप दिन रूप पाउँदै गरेको दावी गर्दै फेरि उम्मेदवारी पाए थप विकासका काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी, समानुपातिक उम्मेद्वार यज्ञ बहादुर विशी लगायतले विकासका लागि कङ्ग्रेसको विकल्प नभएको उल्लेख गर्नुभएको छ। कार्यक्रम वडा सभापति प्रेम सिन्जालीको सभापतित्वमा सम्पन्न भएको हो।
यता सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका उम्मेद्वार एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्गाले आफू सांसद भएदेखि नै सुर्खेतको विकास निर्माणको काममा क्रियाशील रहँदै आएको बताउँदै आगामी दिनमा पनि थप क्रियाशील रहने बताउनु भएको छ। उहाँले कङ्ग्रेसकै नेतृत्वमा संविधान बनेको र यसको कार्यान्वयनको लागि पनि निर्वाचनमा कङ्ग्रेसलाई जिताउनु पर्ने उल्लेख गर्नुभयो। क्षेत्र नम्बर 1 उम्मेद्वार समेत रहनुभएका खड्गाले ग्रामीण क्षेत्रमा विद्युतीकरण र सडकलाई पनि प्राथमिकतामा राखेर काम थालिने उल्लेख गर्नुभयो।
यस्तै नेपाली कङ्ग्रेस सुर्खेतका सभापति एवं प्रदेश सभाका उम्मेद्वार कमलराज रेग्मीले नेपाली कङ्ग्रेसले लिएका विकासका एजेन्डालाई पूरा गर्न आफूले उम्मेद्वारी दिएको बताउनु भएको छ। वीरेन्द्रनगरको अमृत डाँडामा टोल विकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले नेपाली कङ्ग्रेसलाई मत दिए लोकतन्त्रको जित हुने बताउनुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका पूर्व सभापति गोविन्द बहादुर मल्लले तानाशाहलाई ढाल्दै आएको नेपाली कङ्ग्रेसले यसपटकको निर्वाचनबाट वाम गठबन्धनलाई परास्त बर्खास्त गर्ने बताउनुभयो। उहाँले आन्दोलनमा नेपाली जनताले लोकतन्त्रको रक्षा गर्न नेपाली कङ्ग्रेसले साथ दिने भएकाले यसपटकको निर्वाचनमा पनि नेपाली कङ्ग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका क्षेत्रीय सभापति नारायण कुमार कोइराला, कालीप्रसाद साक्य, बालदेव कणेल लगायतले पनि आफ्नो भनाई राख्नु भएको थियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले पश्चिम सुर्खेतको गाउँपालिकामा चुनावी सभा गरेका छन्। गठबन्धनले पश्चिम सुर्खेतको विकासका लागि गठबन्धनको जित आवश्यक पर्ने दावी समेत गरेका छन्। चुनावी सभा प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका उम्मेद्वार नवराज दावतले आफूले चुनाव जिते एक वर्षभित्री सदरमुकामसँगमा पुग्ने सडकलाई विकास र विस्तार गर्ने बताउनु भएको छ। यस्तै प्रदेश सभा क्षेत्र नम्बर दुई खका उम्मेद्वार बिन्दमान विष्टले स्थायी सरकार निर्माणका लागि वाम गठबन्धनको जित आवश्यक रहेको भन्दै आफूले जितेमा पश्चिम सुर्खेतको गुटुलाई आधुनिक अवधारणामा विकास गर्ने बताउनुभयो। सभालाई माओवादी केन्द्रका सचिवालय सदस्य पुष्पा घर्ती, केन्द्रीय सदस्य नरबहादुर विष्ट, नेकपा एमालेका जिल्ला सचिव मोहन बडुवाल लगायतले सम्बोधन गर्नुभएको छ।
विवेकशील साझा पार्टी सुर्खेतले सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरेको छ। सभामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मुमाराम खनालले मुलुकमा अहिलेसम्म धेरै राजनीतिक दलका नेताहरूले वादको झगडा मात्रै गरेको भन्दै अब समाज सेवामा लाग्नुपर्ने बताउनुभयो। उहाँले नयाँ विकल्पका रूपमा स्पष्ट दृष्टिकोणसहित विवेकशील साझा पार्टी आएको उल्लेख गर्दै मतको सदुपयोग गर्न समेत आग्रह गर्नुभएको छ। यस्तै चुनावी सभामा केन्द्रीय सदस्य डाक्टर दिनेश परसाईले विवेकशील साझा पार्टी नेतृत्व तहमा पुगेमा अवश्य पनि मुलुक समृद्धितिर लैजाने बताउनु भएको छ। विवेकशील साझा पार्टी प्रदेश नम्बर छका संयोजक गेहेन्द्र प्रसाद दाहालले प्राविधिक ज्ञान सिप र दक्षता भएका व्यक्तिलाई चुनावमा जिताउनु पर्नेमा पनि जोड दिनुभयो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। सुटर सहित सहयोगीहरू पक्राउ परेपछि हत्यामा मुख्य योजनाकार भने प्रहार रहेको प्रहरीले जनाएको छ। प्रहरीले समीरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको भन्दै मनोज पोनको पनि खोजी मा संलग्न रहेको दावी समेत गर्दै आएको छ। विभिन्न आपराधिक घटनामा संलग्न भएको अभियोगमा लागेका बस्नेत देश बाहिर लुक्दै आएको प्रहरीले जनाएको छ। बुटुलका मनोज पुन पनि एमाले सम्बद्ध युवा संघ रूप दिएका दुर्गा तिवारीको हत्यापछि प्रहार रहनु भएको छ। माग जाति फिरौती नदिएको कारण समीरमानले गौचनको हत्या योजना बनाएको प्रहरीले निष्कर्ष निकालेको छ। हत्याको योजना बनाएपछि उनीहरूले झन्डै एक महिनादेखि गौचनको निगरानी गरेको खुलेको छ। हत्यामा प्रयोग भएको मोटरसाइकल भने भारतबाट चोरेर ल्याएको थियो र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। सुर्खेतसहित विभिन्न ठाउँमा मधुमेहका बिरामीहरू अझै पनि अस्पतालभन्दा बाहिर रहेको सरकारवालाले बताएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले क्षेत्रीय अस्पताल सुर्खेतमा सेवा लिन आएका बिरामीको एकिङ तथ्याङ्क आउन बाँकी रहे पनि गत आर्थिक वर्ष 600 धेरै मधुमेहका बिरामीहरू औषधि सेवन गरेको जनाएको छ। स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालबाट बिरामीले सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिनुभयो। उहाँले मधुमेहका बिरामीहरू औषधि उपचारको लागि अस्पतालसम्म नपुग्दा पनि यो रोग नियन्त्रणमा आउन समस्या भएको बताउनुभयो। महिला र मधुमेह स्वस्थ भविष्य हाम्रो अधिकार भन्ने नारासहित हिजो विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 1991 मनाउन यो अभियान सुरु गरिएको हो।
आगामी मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कङ्ग्रेसका उम्मेद्वारहरूलाई सघाउन कङ्ग्रेसले गरेका विकास निर्माणका कामलाई नागरिकमाझ उजागर गर्न सुर्खेतमा कङ्ग्रेसको 6 प्रदेश मिडिया सेन्टर स्थापना गरेको छ। सेन्टरको संयोजकमा पत्रकार श्रीधर पौड्याल र सह संयोजकमा प्रेस युनियनका अध्यक्ष नरेश सिंह थापा र युनियनका पूर्व उपाध्यक्ष रमेश शाही रहनु भएको छ। यस्तै कङ्ग्रेस सुर्खेतका सभापति एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर 2 प्रदेशसभा कका उम्मेद्वार कमलराज रेग्मीले मिडिया सेन्टरको उद्घाटन गर्नुभएको हो।
भेरी खबरको अन्तिममा अब लागौँ केही खेल खबरतिर। नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा आयोजक मलेसियालाई 8 विकेटले हराएको नेपाल उपविजेता हुँदै पहिलो पटक अन्तिम चारमा पुग्न सफल भएको हो। यसअघि साबिक विजेता भारतलाई हराउँदै इतिहास रचेको नेपाल थप सफलता हात पारेको हो। यही समूहको अर्को खेलमा बङ्गलादेशले भारतलाई पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। समूह एबाट नेपाल र बङ्गलादेश साथै समूह बीबाट अफगानिस्तान र पाकिस्तान सेमी फाइनलमा पुगेका छन्। लगातार दोस्रो हारसँगै डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिसकेको छ। समूह एको उपविजेता नेपालले समूह बीको विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ।
र एसिया कप फुटबलको छनौट अन्तर्गत नेपालले आफ्नो 5 खेलमा फिलिपिन्सलाई बराबरीमा रोकेको छ। इन्फा कम्पले 7-2 भएको खेलमा दुवै टिमले गोलका राम्रा अवसर पाए पनि गोल भने हुन सकेन। यसअघि गत चैत्रमा भएको अवे खेलमा पनि नेपाल फिलिपिन्ससँग उसकै मैदानमा 4-1 पराजित भएको थियो। छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल एक अङ्क मात्रै हात पारेर नेपाल पहिलो चरणबाटै बाहिरिसकेको छ। फिलिपिन्स 9 अङ्कका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको एमन 6 अङ्क सहित दोस्रो स्थानमा रहेको छ। यस्तै 6 अङ्क नै जोडेको ताजिकिस्तान गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ। यसैबीच नेपाल टोलीका कप्तान अनिल गुरुङले 50 अन्तर्राष्ट्रिय खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ। 10 वर्ष अघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा 9 गोल गर्नुभएको, त्यस्तै भारतको सिक्किम लाजोङ क्लबमा 63 लाख रुपियाँमा अनुबन्ध हुनुभएका गुरुङ महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी हुनुहुन्छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगरमा नमुना मतदान, यसपालि 2,04,000 बढी मतदाता 263 मतदान केन्द्र रहने।
उम्मेद्वारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन, सुरक्षा अङ्ग थप चनाखो हुनुपर्नेमा जोड।
दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता प्रहरीको नियन्त्रणमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्यामा संलग्न रहेको आरोपमा 5 जना पक्राउ।
र नेपाल 19 वर्ष मुनिको युथ एसिया कप क्रिकेटको सेमी फाइनलमा प्रवेश, साबिक विजेता भारत बाहिरियो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषी बिदा हुन्छौँ। नमस्ते।